ایمان ہے قول مصطفی.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. حضرت عمر فاروق اعظم رضی اللہ تعالی عنہ کا فرمان عالی شان ہے، فرماتے ہیں کہ ان الدعاء موقوف بین السماء والارض، بے شک دعا آسمان اور زمین کے درمیان میں ٹھہری رہتی ہے. کب تک؟ فرمایا حتی تصلی علی نبیک صلی اللہ علیہ وسلم، یہاں تک کہ تو اپنے نبی صلی اللہ علیہ وسلم پر درود بھیجے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، یہ ہے پروگرام درس بخاری شریف. ہم اس میں آپ کو خوش آمدید کہتے ہیں. حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجیے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، آج کے اس درس میں نہایت اہم موضوع پر بات کرنے جا رہے ہیں. روزمرہ کے معاملات کو یقینی بنانے کے لیے بسا اوقات اس کی ضرورت پڑ جاتی ہے، اور وہ کیا ہے؟ وہ یہ ہے کہ ایک دوسرے سے قرض لینا، یعنی قرض کا جو ہم بعض اوقات لین دین کرتے ہیں، ضرورت پڑ جانے پر اپنے بھائی سے، دوست سے، کسی مسلمان بھائی سے، کسی رشتہ دار سے کچھ پیسے ادھار لے لیتے ہیں. اس حوالے سے امام بخاری رحمت اللہ تعالی علیہ نے اپنی کتاب الجامع الصحیح البخاری میں ایک عنوان قائم کیا، فرمایا کتاب فی الاستقراض و اداء الدیون والحجر والتفلیس. اس عنوان کو اگر ہم دیکھتے ہیں تو چار چیزوں کا امام بخاری رحمت اللہ تعالی علیہ نے اس میں ذکر فرمایا، اور پھر اس کے تحت جو عنوانات قائم کیے ان میں بھی ان چاروں ہی چیزوں کا تذکرہ فرمایا. جو سب سے پہلے آپ نے گفتگو فرمائی تو فرمایا قرض کا طلب کرنا، قرض لینا، کسی سے قرض مانگنا، اور دوسرا ہے ادائے دیون. ادائے دیون کا مطلب یہ ہے کہ قرض ادا کر دینا، قرض لیا تھا کسی وقت میں اور اب ادا کرنا. اور ایک اس میں لفظ ہے حجر. حجر کا معنی یہ ہوتا ہے کہ کسی شخص کو اس کی کم عقلی کی وجہ سے یا اس کی نا تجربہ کاری کی وجہ سے تصرفات سے روک دیا جانا. جیسے بہت چھوٹے چھوٹے بچے ہوتے ہیں، ایک بچہ 5,000 کا نوٹ لے کر کسی دکان پر چلا جائے اور مقصد ٹافی خریدنا ہو تو ماں باپ نے نہیں بھیجا ہوگا، تو یہ اس کے تصرف سے گویا روک دیا گیا، اور دکاندار کو شریعت نے یہ کہا کہ اس کو کچھ نہ دینا، بلکہ کسی بھی طرح سے اس کے والدین کو انفارم کیا جائے، اس کے جو اپنے لوگ ہیں، جس گھر میں یہ رہتا ہے، جو اس کے سرپرست ہیں، ان کے نالج میں یہ بات لائی جائے کہ اتنا بڑا نوٹ لے کر 50 پیسے کی یا 1 روپے 10 روپے کی یہ ٹافی لینے کے لیے آیا ہے، تاکہ یہاں پر مال کا جو ضیاع ہونے والا تھا اس ضیاع سے اہل خانہ محفوظ ہو جائے. تو یہ تصرفات سے روک دیا جاتا ہے، اس کو حجر کہا جاتا ہے. اور ایک لفظ ہے تفلیس. تفلیس مطلب مفلس ہو جانا. جس شخص کے اوپر قرضے بہت زیادہ ہو جائیں اور ان قرضوں کو ادا کرنے کے لیے اس کے پاس مال نہ رہے، رقم باقی نہ رہے، پھر کیا ہوتا ہے کہ حاکم وقت اس کو دیوالیہ قرار دیتا ہے. पहले इसको इन्वेस्टिगेट किया जाता है, बुलाया जाता है, सारी तफ्तीश के बाद फिर हाकिम वक्त इसको दिवालिया करार देता है। फिर इसके तमाम जो मालो असबाब होते हैं जो इसके पास रह गए हैं उनको नीलाम करके वो रकम उसके कर्ज खाहों को डिस्ट्रीब्यूट कर दी जाती है। उसका फिर एक तरीका कार है और ये तफसीली मामलात हैं, हम अभी इसके ऊपर गुफ्तगू करने नहीं जा रहे। तो यहां पर बात यह चल रही है कि कर्ज का लेन देन करना, कर्ज किसको कहा जाता है जिमनन, ये तारीफ भी आप समाप्त फरमा लीजिए। फुकहा ने लिखा कि कर्ज ये है कि किसी शख्स को कोई मिसली माल, मसलन रुपया गल्ला, जिसका मिसल बाजार में मिल जाता हो, वो यूं दिया जाए कि ये उसे वापस करेगा। क्योंकि गिफ्ट में ये होता है कि वापस नहीं किया जाता, यहां पर ये है कि ये वापस करेगा, इसका मिसल देगा। 10,000 लिया है तो 10,000 वापस करेगा। इसी तरह गंदम ले ली है, चावल लिए हैं, चीनी ले ली है, बतौरे कर्ज लिया है तो जितना लिया है उतना इसने वापस कर देना है, क्योंकि इनका मिसल मुमकिन है। दूसरे लफ्जों में आप इसको यूं समझिए कि कर्ज एक खास किस्म का मुआहदा होता है, एक एग्रीमेंट होता है, जो एक मखसूस एग्रीमेंट होता है, एक खास किस्म का मुआहदा होता है कि जिसमें दूसरे को रुपया दिया जाता है या इस जैसा माल उससे लिया जाता है कि वो बाद में उसी तरह का माल इसे वापस कर देगा, ये कर्ज होता है। इमाम बुखारी अलैहिर्रहमतुल्लाह अलवाली ने यहाँ पर कर्ज के हवाले से जो पहला उन्वान कायम किया उसमें आपने ये उन्वान बांधा, बाबू बनिश्तरा बिद्दैन वलैसा इंदहु समनहु औ लैसा बिहदरतिही। उस शख्स के बारे में ये बाब है जिसने कोई चीज उधार में खरीदी और हाल ये है कि उसके पास इसकी कीमत नहीं है, या कीमत तो है लेकिन उस वक्त इसके पास मौजूद नहीं है। बाजार से कोई चीज लेने के लिए चले गए और पैसे घर ही भूल गए, या इसने सोचा कि एटीएम मशीन से वहां पर कार्ड के जरिए निकाल लेंगे लेकिन सामने वाले के पास मशीन नहीं है कि जिसके जरिए से वो निकाल कर दे। अब मसला यह है कि चीज की जरूरत भी बड़ी अशद है तो क्या करे। अब वो चीज कर्ज ले ली जाती है, पैसा तो है लेकिन मौके पर मौजूद नहीं है, या देने पर कुदरत नहीं है, या पैसे इसकी मिल्कियत में नहीं है। जैसे बहुत सारे हजरात हैं वो काम काज करते हैं, मुलाजमत करते हैं और सैलरी जो है वो मंथली उनको मिला करती है महीने के आखिर में। अब ये चीजें लेते रहते हैं किसी दुकानदार से और फिर जैसे ही सैलरी आ जाती है तो फिर वो कर्जा अदा कर देते हैं। फिर नेक्स्ट इसी तरह होता है कि दुकानदार से घर की अशिया जो जरूरत की है वो खरीदते रहते हैं और फिर जैसे ही पैसा आ जाता है तो दुकानदार को लौटा देते हैं। इस हवाले से इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने एक उनवान कायम किया और इसके तहत जो हदीस मुबारक लेकर आए आप समाअत फरमाइए। ये हदीस मुबारक हजरत जाबिर बिन अब्दुल्ला रदियल्लाहु ताला अन्हु से मरवी है। आप कहते हैं गज़वतु मअन नबी सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम, मैं एक मौका पर एक गजवा में सरकार दो आलम सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम के साथ था। हुआ ये कि नबी पाक सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम ने मेरे ऊंट के मुतालिक मुझसे दरियाफ्त किया, क्या तू मुझे ये ऊंट फरोख्त करेगा? तो आप कहते हैं कि मैंने कहा फबीअतुहु, मैंने आपको फरोख्त कर दिया। फिर जब आप सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम मदीना मुनव्वरा में तशरीफ लाए और मैं अगले दिन सुबह ही सुबह वो ऊंट लेकर सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हो गया तो आपने मुझे उसकी कीमत अदा कर दी। इमाम बुखारी अलैहिर्रहमतुल्लाहि अलवाली ने इस हदीस मुबारक को यहाँ इसलिए रिवायत किया है कि नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने हजरत जाबिर बिन अब्दुल्ला सहाबी रसूल रदी अल्लाह ताला अन्हो से वो ऊंट खरीद लिया था दौराने सफर, गजवा से वापसी पर दौराने सफर आपने वो ऊंट खरीद लिया था लेकिन उस वक्त इसकी कीमत आपने अदा नहीं की थी। नाज़रीन वाकया कुछ इस तरह है کہ غزوہ ذات الرقا سے واپسی کے وقت راستے میں حضرت جابر بن عبداللہ رضی اللہ تعالی عنہ کا جو اونٹ تھا بڑا سست رفتار کے ساتھ چل رہا تھا. نبی پاک صلی اللہ علیہ وسلم آپ نے اس کا سبب ان سے دریافت کیا تو انہوں نے بتایا کہ حضور یہ تھک گیا ہے. تو نبی پاک صلی اللہ علیہ وسلم اپنی سواری سے نیچے تشریف لائے اور اپنی چھڑی اس اونٹ کو لگائی, پھر فرمایا اے جابر اب سوار ہو جاؤ. جابر بن عبداللہ رضی اللہ تعالی عنہ کہتے کہ میں سوار ہو گیا, اب تو ان کا جو اونٹ تھا آگے بڑھنے لگا یعنی اس میں رفتار زیادہ ہو گئی. پہلے تھکا ہوا تھا, بڑی سست روی سے چل رہا تھا, لیکن جیسے ہی نبی کریم علیہ الصلوۃ والسلام نے اپنی چھڑی مبارک اس کے ساتھ لگائی تو اب چلنے میں گویا آگے بڑھ رہا ہے, مراد یہ ہے کہ چلنے میں تیز ہو گیا. جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ سے روکتے تھے, نبی پاک صلی اللہ علیہ وسلم ساتھ ساتھ تھے, آپ بھی اپنے اونٹ پر سوار تھے, تو ان کے جو گھریلو حالات ہیں آپ نبی پاک صلی اللہ علیہ وسلم ان سے وہ دریافت فرمانے لگے. تو جابر رضی اللہ تعالیٰ نے بتایا کہ میں نے ایک بیوہ عورت سے شادی کی ہے. تو نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا افلا جاریتن تلاعبها وتلاعبك, فرمایا کہ تو نے ایک نو عمر لڑکی سے شادی کیوں نہ کی کہ تم دونوں ایک دوسرے کے ساتھ خوب دل لگی کرتے اور تمہارے دل مل جاتے. انہوں نے عرض کی کہ حضور بات دراصل یہ ہے کہ میری کئی بہنیں ہیں اور میں نے یہ مناسب سمجھا کہ کسی تجربہ کار عورت سے شادی کروں جو ان کو سنبھال سکے اور پھر ان کے جو دیگر معاملات ہیں ان کی نگہداشت بھی کر سکے. اصل میں جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ کے جو والد محترم حضرت عبداللہ رضی اللہ تعالیٰ عنہ تھے, آپ غزوہ احد میں شہید ہو گئے تھے اور روایتوں میں آتا ہے کہ سب سے پہلے شہید اس روز یہی تھے, اور آپ نے پیچھے بعضوں نے لکھا نو, بعضوں نے لکھا کہ دس, آپ نے بیٹیاں چھوڑی. اس کے علاوہ بھی روایات موجود ہیں, یعنی جابر بن عبداللہ کی جو بہنیں تھیں نو تھی یا دس تھی یا جتنی بھی تھی لیکن تعداد میں زیادہ تھی, اور جابر بن عبداللہ کے سر کے اوپر یہ گویا کہ والد محترم کی طرف سے ان کی سرپرستی تھی کہ اپنی بہنوں کی سرپرستی کرنی ہے, ان کی نگہداشت کرنی ہے اور ان کی تربیت بھی ساتھ ساتھ کرنی ہے. تو انہوں نے خیال یہ کیا کہ ایسی خاتون کو لے آؤں کہ جو ان کی سہیلی نہ بنے بلکہ ایک ماں کے درجے میں رہ کر اس کے مطابق ان کی تربیت کرے اور ان کی نگہداشت کرے. آپ صلی اللہ علیہ وسلم نے ان کی اس رائے کی تعریف فرمائی اور فرمایا کہ جب مدینہ منورہ پہنچو تو سمجھداری سے کام لینا. پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اپنا یہ اونٹ بیچو گے, جابر بن عبداللہ مان گئے, تو آپ نے وہ اونٹ ایک اقیہ میں نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کو فروخت کر دیا. حضور نبی علیہ السلام نے ایک اقیہ کے بدلے میں ان سے خرید لیا. جب وہ اگلے دن اونٹ لے کر نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں پہنچے تو آپ نے حضرت بلال رضی اللہ تعالیٰ کو حکم دیا کہ انہیں اس کی قیمت ادا کر دیں. حضرت بلال رضی اللہ تعالی عنہ نے ان کی قیمت جتنی بنتی تھی وہ ان کو ادا کر دی, بلکہ نبی علیہ السلام کے کہنے پر کچھ اضافی بھی عطا کر دیا. جابر جب جانے لگے تو رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے انہیں واپس بلایا اور بلا کر اونٹ ان کو واپس کر دیا, قیمت بھی چلی گئی اور ساتھ میں اونٹ بھی واپس ہو گیا. گویا کہ جابر بن عبداللہ اونٹ کے دوبارہ مالک بن گئے, اور اس کے علاوہ جو اونٹ کی قیمت بنتی تھی بلکہ اس سے بھی کچھ بڑھا کر نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے انہیں عطا کر دی. مدنی چینل کے ناظرین, آقا دو عالم صلی اللہ علیہ وسلم اپنے صحابہ سے بے حد محبت فرمایا کرتے تھے اور ان کے حالات سے باخبر رہتے تھے. आपने सुना कि जाबिर बिन अब्दुल्ला रजी अल्लाह तआला अन्हु से उनके हालात के बारे में नबी अलैहि सलाम दरियाफ्त फरमा रहे हैं। उनकी मुश्किलात में आका दो आलम सल्लल्लाहु अलैहि वसल्लम उनकी माली और उनकी रूहानी मदद फरमाया करते थे। और आपको इससे ये पता चला कि जाबिर बिन अब्दुल्ला के पीछे रह जाने का सबब उनके ऊंट की कमजोरी थी और इनके पास तंग दस्ती की वजह से कोई दूसरा ऊंट भी नहीं था, क्योंकि इनके जो वालिदे मोहतरम है जंगे ओहद में शहीद हो गए और आपकी जेरे निगरानी उनकी बेटियां यानी इनकी बहनें थी और जिम्मेदारियां बहुत ज्यादा थी। इनके हां रिस्क में भी कुशादगी ना थी, इसलिए नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने जरूरी समझा कि इनसे बड़ बिनाए हमदर्दी आका दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने ताउन फरमाया जिससे इन्हें बरकत हासिल हुई। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा के साथ किस कदर शफकत और रहमत का सलूक फरमाया करते थे, इस हदीस मुबारक से ये बात बिल्कुल वाजे है। और आका दो आलम सल्लल्लाहु अलैहि वसल्लम की करीमाना अखलाक की जो दिलकश तस्वीर बनती है वो इस हदीस मुबारक को अगर आप सामने रखते हैं तो रोज़े रोशन की तरह वाजे हो जाती है। और आका दो आलम सल्लल्लाहु अलैहि वसल्लम की बातचीत में किस कदर पाकीजगी थी और कैसी बेमिसल खुशतबई जलवा फरमा हुआ करती थी, इस बात से इस हदीस मुबारक से वो भी बिल्कुल वाजे हो जाती है। मदनी चैनल के नाज़रीन, जाबिर बिन अब्दुल्ला रदी अल्लाह ताला अन्हु आप अंसारी खजरजी सहाबी रसूल हैं। हिजरत मदीना से 16 साल कबल 16 years कबल आप पैदा हुए और 74 हिजरी में आपका इंतकाल हुआ। आप रदी अल्लाह ताला ने वफात मदीना मुनवरा में पाई। हजरत उस्मान गनी रदी अल्लाह ताला के साहबजादे ने आपकी नमाज जनाजा पढ़ाई और आपको जन्नतुल बकी में दफन किया गया। आप रदी अल्लाह ताला के जो दादा हैं आप अपने कबीले के सरदार हुआ करते थे और आप रदी अल्लाह ताला के जो वालिद मोहतरम है मैंने अर्ज किया कि वो शोहदाए ओहद में सबसे पहले शहीद थे और इनको भी मुसला किया गया, जैसे हजरत अमीर हमजा रजी अल्लाह तआला अन्हु को शहीद करने के बाद आपका मुसला किया गया, आजा काटे गए, इसी तरह इनको भी मुसला किया गया। और इस पर हजरत जाबिर बिन अब्दुल्ला रजी अल्लाह तआला अन्हु से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाने लगे, जाबिर तुम्हारे वालिद से अल्लाह तबारक व तआला ने बिल मुशाफा कलाम फरमाया है जबकि बाकियों से पर्दे के पीछे से कलाम करता है। सुभान अल्लाह, इनकी खुशबख्ती है कि रब्बे करीम ने इनके साथ बिल मुशाफा कलाम फरमाया। आप रदी अल्लाह ताला अनु का जो घर है वो मस्जिद नबवी से 1 मील के फासले पर था। आप रदी अल्लाह ताला अनु फिर भी तमाम नमाजें मस्जिद नबवी में आकर अदा किया करते थे। आप अपने वालिद की मौजूदगी में गज़वाए बदर और गज़वाए ओहद में शिरकत ना कर सके, उसकी वजह यह थी कि इनके अब्बाजान हजरत अब्दुल्ला गज़वाए ओहद में गज़वाए बदर में वो खुद शरीक हुए और अपना सरपरस्त बनाकर अपनी बेटियों के ऊपर इन्हें घर छोड़ गए। इस वजह से इन दो गजवात में आप शरीक ना हो सके, लेकिन इसके बाद कमोबेश 19 के करीब गजवात हैं जिनमें नबी पाक सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम के साथ इन्हें गजवात में शिरकत करने की सआदत हासिल हुई। एक मौका पर आप सल्लल्लाहु अलैहि वसल्लम ने 25 बार हजरत जाबिर बिन अब्दुल्ला रदी अल्लाह ताला अन्हु के लिए इस्तिग़फ़ार की दुआ फरमाई। आप सल्लल्लाहु अलैहि वसल्लम को कभी अगर कर्ज की जरूरत पड़ती, वैसे तो आका दो आलम सल्लल्लाहु अलैहि वसल्लम कर्ज से पनाह मांगा करते थे, लेकिन अगर कभी जरूरत पड़ भी जाती तो जाबिर बिन अब्दुल्ला रदी अल्लाह ताला अन्हु से कर्ज भी ले लिया करते थे। हजरत जाबिर रदी अल्लाह ताला अन्हु से सैकड़ों अहादीस मुबारक हैं जो मरवी हैं, जिनमें से एक हदीस मुबारक की तरफ आपको इशारा करता हूँ। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया कि मेरी उम्मत में एक जमात हमेशा हक पर कायम रहेगी यहाँ तक कि अल्लाह के नबी हजरत ईसा अला नबी अलैहि सलातु वस्सलाम नुजूल फरमाए। یہ حدیث مبارک بھی حضرت جابر بن عبداللہ رضی اللہ تعالی عنہ سے ہی مروی ہے. مدنی چینل کے ناظرین, بوقت شہادت ان کے والد مقروض تھے, جس کی ادائیگی کا جو معاملہ ہے وہ بھی بڑا ہی دلچسپ معاملہ ہے, ضمناً وہ بھی سماعت فرمائیے. ان پر قرض بہت زیادہ تھا, حضرت جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ کو اس کی ادائیگی کی بڑی ہی فکر رہا کرتی تھی, لیکن ادا کہاں سے کرتے؟ کل دو ہی باغ تھے جن کی پوری پیداوار قرض کو ناکافی تھی. نبی پاک صلی اللہ علیہ وسلم کی خدمت میں بڑے گھبرائے ہوئے آئے اور کہا, یا رسول اللہ صلی اللہ علیہ وسلم, یہود کو بلا کر میرا یہ کچھ قرض کم کرا دیجئے. آپ نے ان لوگوں کو طلب فرمایا, وہ آ گئے. حضرت جابر بن عبداللہ رضی اللہ تعالیٰ کا جو مدعا تھا نبی پاک صلی اللہ علیہ وسلم نے ان کے سامنے رکھا اور ان سے کہا کہ قرض چھوڑ دو. انہوں نے انکار کیا. آپ نے کہا کہ اچھا یوں کرو کہ اسے دو مرتبہ میں وصول کر لو, یعنی دو ٹرنوں میں نصف اس سال لے لو اور جو بقیہ ادا ہوگا وہ اگلے سال لے لینا. وہ لوگ اس پر بھی رضامند نہ ہوئے. نبی پاک صلی اللہ علیہ وسلم نے یہ دیکھ کر حضرت جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ کو تسکین دی اور فرمایا کہ ہفتے کے روز میں تمہارے پاس آؤں گا. سبحان اللہ. چنانچہ جب ہفتے کے روز صبح کے وقت نبی پاک صلی اللہ علیہ وسلم ان کے وہاں تشریف لے گئے تو پانی کے پاس بیٹھ کر آپ نے وضو کیا, مسجد میں جا کر دو رکعت نماز ادا کی, پھر خیمہ میں آ کر کچھ دیر ٹھہرے رہے یا کچھ آپ نے آرام فرمایا یا ویسے ہی لیٹ گئے. اس کے بعد حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ اور حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ یہ دونوں حضرات بھی وہاں پر پہنچ گئے. تقسیم کا وقت آیا تو ارشاد ہوا کہ یہ جو کھجوریں ہیں ان کی مختلف قسموں کی مختلف ڈھیریاں بنا دو. جب ڈھیریاں بن گئی تو حضور کو خبر دی گئی, آپ تشریف لے گئے اور ایک ڈھیر پر آپ بیٹھ گئے. حضرت جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ کو حکم دیا اور انہوں نے سب کو بانٹنا شروع کر دیا. ہر قرض دار موقع پر آتا اور بتاتا کہ میں نے کتنا قرض وصول کرنا تھا, جتنا ہوتا جابر بن عبداللہ اسے دے دیتے. نبی پاک صلی اللہ علیہ وسلم دعا کرتے رہے, خدا کی قدرت, قرض ادا ہونے کے بعد بھی جو کچھ تھا اتنا ہی باقی بچا ہوا تھا. حضرت جابر بن عبداللہ خوشی خوشی نبی پاک صلی اللہ علیہ وسلم کی خدمت میں آئے اور بیان کیا کہ قرض تو ادا ہو گیا اور اتنا اتنا فاضل موجود ہے. تو نبی پاک صلی اللہ علیہ وسلم نے اللہ تبارک و تعالی کا شکر ادا کیا. حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ, حضرت عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ کو بھی یہ دیکھ کر بڑی مسرت ہوئی. مدنی چینل کے ناظرین, آج کی اس سلسلے میں بطور خاص امام بخاری رحمت اللہ تعالی علیہ کی جس حدیث مبارک کو ہم نے ذکر کیا اس میں یہ تھا کہ ضرورت کے وقت اگر قرض لیا جائے تو اس میں کوئی حرج نہیں. مزید اس سلسلے کو ہم آگے بھی جاری رکھیں گے کیونکہ قرض کا معاملہ بہت اہم ہے. اللہ کریم ہم سب پر اپنا رحم و کرم فرمائے. ہمارے آج کے اس سلسلے کا وقت جو ہے وہ اختتام کو پہنچا, آئندہ تک کے لیے اجازت دیجئے. دعا گو ہیں رب کریم ہم سب پر اپنے فضل و رحمت کی برسات فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم.
ایمان ہے قول مصطفیٰ